घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। नमस्कार, शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। सहकर्मी विजयालक्ष्मी गुरुङसँगै म ओम प्रकाश पाण्डेय। शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंगा एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.4 मेगाहर्ज, बझाङकै क्षेत्रीय सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा हाम्रो वायरलेसबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेटको
द्वारा साक्षरता अभियान प्राथमिकताका साथ सञ्चालन,
मिडिया काउन्सिल विधेयक विरुद्ध पत्रकार महासंघले भोलि प्रदर्शन गर्ने,
10% बजेट स्वास्थ्यमा विनियोजन गर्न पहल गर्ने मन्त्री यादवको भनाई
र पुनर्फकारी समितिको बैठक आह्वान।
घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगर कञ्चनपुरको सूचना। चालू आर्थिक वर्ष 2075-76 स्वीकृत वार्षिक कार्यक्रम अनुसार 80% यस कार्यालयबाट र 20% सम्बन्धित उद्यमीहरूको लागत सहभागितामा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न गर्नुपर्ने भएकाले इच्छुक दर्तावाला उद्यमीहरूले आफ्नो उत्पादनसँग सम्बन्धित यन्त्र, उपकरण, मेसिन, औजार माग गर्नका लागि जेठ 14 गतिभित्र यस कार्यालयमा प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगर कञ्चनपुर, सम्पर्क फोन 0995-21-307।
अब समाचार क्रम विस्तारमा। सुदूरपश्चिम प्रदेश सभामा प्रदेशको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत भएको छ। आज बसेको प्रदेश सभाको बजेट अधिवेशनको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले सो विनियोजन विधेयक 2076 प्रस्तुत गर्नु भएको हो। सभामुख अर्जुन बहादुर थापाले जेठ 6 गतेदेखि सदनमा बजेट सम्बन्धी छलफल हुने जानकारी दिनुभयो। प्रदेश सभाको अर्को बैठक जेठ 6 गते सोमबार 1 बजे बस्ने जनाइएको छ।
संघीय सरकारले आगामी आर्थिक वर्ष 2076-77 को नीति तथा कार्यक्रममा कञ्चनपुरका विभिन्न योजनाहरूलाई प्राथमिकतामा दिन कञ्चनपुरबाट निर्वाचित सांसदहरूले पहल गरिरहेका छन्। कञ्चनपुरमा निर्माण गरिने भनेको सुक्खा बन्दरगाह निर्माणका लागि, बन्द रहेको मजगाउँ विमानस्थल सञ्चालनका लागि र महाकाली सिंचाई आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवका आयोजनामा गाभ्नका लागि पहल गरिरहेको प्रतिनिधि सभा सदस्य डाक्टर दीपक प्रकाश भट्टले बताउनुभयो। सुक्खा बन्दरगाह निर्माणका लागि नेपालको पक्षबाट वातावरणीय प्रभाव मूल्याङ्कन भइसकेको जानकारी दिँदै भारतीय पक्षले आफ्ना विभिन्न विभागहरूको अन्तर विभागसँग छलफल गरी 3 विकल्पहरू अघि सारेको बताउँदै उहाँले बन्दरगाह निर्माणका लागि यो सकारात्मक पक्ष भएको बताउनुभयो। त्यसै गरी करिब 2 दशकदेखि बन्द रहेको मजगाउँ विमानस्थल सञ्चालन गर्नका लागि पहल गरिरहेको समेत प्रतिनिधि सभा सदस्य भट्टले जानकारी दिनुभयो। कञ्चनपुरका योजनाहरूलाई प्राथमिकतामा राख्न सम्बन्धित मन्त्रालयमा पुगी मन्त्रीहरूसँग छलफल भइरहेको उहाँले बताउनुभयो। करिब 53 बिघा क्षेत्रफलमा फैलिएको मजगाउँ विमानस्थल बन्द भएको करिब 20 वर्ष भइसकेको छ। हाल विमानस्थल गौचरणमा परिणत भएको छ। विक्रम सम्बत 2056 साल पुष 22 गतेका दिन अन्तिम उडानका रूपमा उक्त विमानस्थलमा हवाई जहाज उडेको थियो। त्यसपछि बन्द भएको विमानस्थल अहिलेसम्म सञ्चालनमा आएको छैन। विमानस्थल सञ्चालनमा नआउँदा कञ्चनपुरबाट हवाई मार्ग भएर यात्रा गर्ने यात्रीहरूलाई समस्या भएको छ।
बर्बतारे भइरहेको कैलालीको धनगढ़ी विमानस्थलको आज धनगढ़ी महानगरपालिकाका प्रमुख जिल्लाधिकारी र कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको टोलीले अनुगमन गरेको छ। अनुगमन टोलीले निर्धारित समयभित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएको छ। धनगढ़ी उपमहानगरपालिकाका प्रमुख निरपबहादुर ओडले निर्धारित समयभित्र काम सम्पन्न गर्नका लागि स्थानीय सरकार र स्थानीय प्रशासनले गर्नुपर्ने सहजीकरणका लागि तयार रहेको बताउनुभयो। धनगढ़ी उपमहानगरपालिकाको तर्फबाट गर्नुपर्ने कुनै सहयोग छ भने निर्माण कम्पनीले भनेमा सहयोग गर्न तयार रहेको बताउँदै नगर प्रमुख ओडले निर्धारित समयभित्र गुणस्तरको काम हुनुपर्नेमा जोड दिनुभयो। नगर प्रमुख ओडले निर्माण कम्पनीले निर्धारित समयमा नै काम गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो। कैलालीका निमित्त प्रमुख जिल्लाधिकारी मोहनराज जोशीले मरमतमा आशलाग्दो प्रगति देखिएको बताउनु भएको छ। निर्माण कम्पनीले स्रोत साधन प्रयोग गरेर मरमतलाई गति दिएको पाइएको बताउँदै निमित्त प्रमुख जिल्लाधिकारी जोशीले समयमा मरमत सम्पन्न गर्नका लागि स्थानीय प्रशासनले पनि सबै किसिमले सहयोग गर्न तयार रहेको बताउनुभयो। धनगढी विमानस्थल कार्यालयका प्रमुख तेज बहादुर बुढ थापाले काम समयमै सम्पन्न गर्नका लागि अनुगमनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले हवाई सेवा रोकिँदा क्षेत्रको व्यापारमा घाटा भएको बताउनुभयो। समयमै मरमत कार्य पूरा गर्नका लागि सबै क्षेत्रको दबाव आवश्यक रहेको पनि ओझाले बताउनुभयो। वैशाख 22 गतेदेखि धनगढी विमानस्थलको धावन मार्ग मरमत भइरहेको छ। मरमत अवधि जेठ 21 गतेसम्म रहेको छ।
कञ्चनपुरका तीन स्थानीय तह जोड्ने कृषि सड़क ओझेलमा परेको छ। झण्डै 5 दशक अघि नक्साङ्कन गरिएको 35-40 किलोमिटर लामो सड़कको अवस्था बिग्रदै गएपछि किसानलाई ढुवानी गर्न समस्या भएको छ। कञ्चनपुरका ग्रामीण भेगका किसानहरूले उत्पादन गरेका कृषि वस्तु कैलालीको सदरमुकाम धनगढ़ीसम्म ढुवानीका लागि सहज होस् भन्ने उद्देश्यले कृषि सड़कको अवधारणा ल्याइएको थियो। बेलडाँडीका किसान रामकृष्ण राणाले कृषि सड़क भएर धनगढ़ीसम्म धान गहुँ मकै चना तोरी बिक्रीको लागि लैजान समस्या हुने गरेको बताउनुभयो। पुनर्वास नगरपालिका वडा नम्बर 4 का वडाध्यक्ष प्रेम बस्नेतले कृषि सड़क ओझेलमा पर्दा किसान लगायत सर्वसाधारणलाई समस्या भएको बताउनुभयो। सड़क मर्मतको लागि आउँदो बजेट मार्फत सम्बोधन हुनुपर्ने उहाँले बताउनुभयो। पुनर्वास लगायत कृषि सड़कसँग जोड़िएका बेलौरी र बेलडाँडीको स्थानीय तहले समेत सड़क सुधारको विषयमा कुनै पहल नगरेको उहाँले बताउनुभयो। स्थानीय र प्रदेश सरकारबाट सम्भव नहुने भएकाले संघीय सरकारले नै कञ्चनपुरको कृषि सड़कको स्तर उन्नति गर्नुपर्ने अध्यक्ष बस्नेतको सुझाव छ। कृषि सड़क सुधार नहुँदा कञ्चनपुरका 4 स्थानीय तह लालझाडी बेलडाँडी बेलौरी र पुनर्वासका कृषक प्रत्यक्ष मारमा परेका छन्। जिल्ला समन्वय समितिले स्थानीय तहसँग छलफल गरेर सड़कको स्तर उन्नति गर्न पहल थाल्ने जनाएको छ। समन्वय समिति कञ्चनपुरका प्रमुख फैरू तामाङले स्थानीय तहबाट हुन नसकेपछि प्रदेश र संघबाट बजेटको माग गरेर कालो पत्रे गर्ने बताउनुभयो। ग्रामीण भेगका कृषि सड़क सहित अन्य साना सड़क पनि सुधार नहुँदा ग्रामीण भेगका स्थानीयले शास्ति खेप्नु परेको छ।
किसानहरूलाई धानको बिउ वितरणका विषयमा कृषि विकास फर्म सुन्दरपुर कञ्चनपुरका बाली विकास अधिकृत नवराज जोशीसँग हाम्रा सहकर्मी दानसिंह डङ्गौराले कुराकानी गर्नु भएको छ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
मेरो नाम नवराज जोशी, म बाली विकास अधिकृत कृषि विकास फर्म सुन्दरपुर। कृषि विकास फर्मले धान उत्पादनमा वृद्धि गर्नको लागि किसानहरूलाई के सेवा सुविधा दिइराखेको छ? अहिले
हरेक कार्यालयको आफ्नै जिम्मेवारी हुन्छ, तिनीहरूलाई छुट्टै कार्यविवरण दिएको हुन्छ। त्यसै गरी हाम्रो कृषि विकास फार्म सुन्दरपुरलाई विशेष गरी स्रोत बिउहरू उत्पादन गर्ने, धान र गहुँको स्रोत बिउ उत्पादन गर्ने, स्रोत बिउ अन्तर्गत तपाईँको मूल बिउहरू पर्छ, प्रमाणित बिउहरू पर्ने भयो। यो फार्मले विगतदेखि नै धान र गहुँको बिउ उत्पादन गर्दै आइरहेको छ। यसपालि पनि हामीले धानको लगभग 572 क्विन्टल हामीले धानको स्रोत बिउ उत्पादन गरेर अहिले कृषक समूहहरू सहकारीहरू बिउ उत्पादन विशेष गरी बिउ उत्पादन गर्ने त्यसै गरी नगरपालिकाहरू गाउँपालिकाहरू मार्फत बिउ उत्पादन गर्ने सहकारी समूहहरूलाई हामीले बिउ वितरण गरेका छौँ। त्यसै गरी आगामी वर्षको लागि हामीले गहुँको स्रोत बिउ मूल बिउ उत्पादन गर्न गइरहेका छौँ। मूल बिउ पनि उत्पादन भइसकेको छ र आगामी वर्षको लागि फेरि हामीले धानको केही नयाँ जातहरू पनि लिएका छौँ। ती जातहरूमा पनि हामीले स्रोत बिउ उत्पादन गर्न गइरहेका छौँ।
572 क्विन्टल बिउ यतिले चाहिँ कञ्चनपुर जिल्लाकै किसानहरूलाई पुग्ने हुन्छ कि हुँदैन?
हामीले यो 572 क्विन्टल बिउ चाहिँ हामीले पोहोर सालको उत्पादन हो, यो हामीले अहिले बिक्री भइसकेको छ। यो मूल बिउको मतलब के हो कि हामीले मूल बिउ लगाइसकेपछि अर्को वर्ष प्रमाणित बिउ हुन्छ, प्रमाणित बिउलाई फेरि लगाइसकेपछि त्यसबाट उन्नत बिउ निस्किन्छ। त्यसैले 572 क्विन्टल मूल बिउ भनेको धेरै नै हो। यसबाट उत्पादित बिउलाई हामीले खाइनो प्रयोग गर्नु हुँदैन किनकि यो बिउको स्रोत नै हो। हामीले यसबाट अर्को वर्ष 3 चोटि हामीले यसबाट प्रमाणित बिउ फेरि उन्नत बिउ हामीले उत्पादन गरेर हामीले त्यसपछि खाइनमा जाने हो। त्यसैले यो थुप्रै ठुलो मात्रामा बिउ हो तर यसलाई हामीले खाइनो प्रयोग गर्नु भएन, हामीले स्रोत बिउकै रूपमा प्रयोग गर्नुपर्छ भन्ने म कृषकहरूलाई सल्लाह दिन चाहन्छु।
कृषि विकास फर्मबाट कति किसानहरूलाई बिउ वितरण गर्ने लक्ष्य छ यो आर्थिक वर्ष?
हामीहरूले सिधै किसानलाई बिउ वितरण गर्दैनौँ, हामीहरूले बिउ उत्पादन गर्ने सहकारी समूहहरू र यो बिउ उत्पादन गर्न लगाउने विभिन्न सरकारी कार्यालयहरू, गैर सरकारी कार्यालयहरू, संस्थाहरूलाई हामीले बिउ दिने हो। हामी सिधै किसानहरूलाई बिउ चाहिँ दिँदैनौँ।
बिउ नै पाइएन भने अब त्यस्ता किसानहरूले त्यसको विकल्पमा के गर्नु पर्ला?
म त्यसको लागि के भन्न चाहन्छु भन्दाखेरि, कृषकहरू जसले अब खासै उन्नत बिउको बारेमा थाहा पनि हुँदैन, उहाँहरूले पुरानै बिउ लगेर हुन्छन्, वर्षौँबाट त्यसरी ल्याएको बिउलाई नै प्रयोग गरिरहेका हुन्छन्। त्यसैले उहाँहरूलाई हामीले मूल बिउ चाहिँ उपलब्ध गराउन सक्छौँ। उहाँहरूले सहकारी समूह मार्फत आउनु पर्यो र हामी मूल बिउ, हामीलाई मूल बिउ दिनुहोस् र हामीहरूले यसरी बीज वृद्धि कार्यक्रम गर्दैछौँ भन्यो भने चाहिँ, निवेदन दियो भने हामीहरू उहाँलाई मूल बिउ दिनेछौँ, जसपछि अर्को वर्ष प्रमाणित बिउ हुन्छ, त्यसपछि फेरि उन्नत बिउ हुन्छ, धेरै थुप्रो क्वान्टिटीमा बिउ उत्पादन गर्न सकिन्छ, जुन बिउ उहाँहरूले आफैले प्रयोग गर्न सक्छन्।
कार्यक्रममा समय दिनुभयो यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
थ्याङ्क यू, धन्यवाद।
समाचारमा उपालो भएको छ श्रोता विचारको। धानको बिउ छर्ने समय नजिकै गर्दा धानको बिउको सहज उपलब्धताका लागि सरकारवालाहरूले के गर्नु पर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार,
दिनु पर्यो बिउ छर्नलाई, हो किसान गर्नलाई राम्रो बिउ दिएपछि ठिक छ, समयमा दिनु पर्यो, बिउ छोड्नलाई दिनु पर्यो, बिउ राम्रो दिनु पर्यो, बत्ती उब्जनी हुन्छ त्यो दिनु पर्यो। अब सरकारले हेर्नु पर्यो नि, राम्रो राम्रो बिउ दिनु पर्यो, फाइदा हुने कुरा गर्नु, उत्पादन हुने दिनु पर्यो, त्यो ध्यान दिनु पर्यो सरकारले। समय
भावना भट्ट, सरकारले यो राम्रो खाले उन्नत जातको धानको बिउहरू अनुदान दिनु पर्यो, कृषकहरूलाई वितरण गर्नु पर्यो, फेरि कृषि प्रधान देश भएकोले त्यसको लागि धानको बिउ र मलहरू उपलब्ध गराउनु पर्यो, सरकारले समयमा नै उपलब्ध गराउनु पर्यो।
वीरेन्द्र साउद हो, सरकारले के गर्नु पर्यो भन्दा कि अब हाम्रो कृषि प्रचार गरिदिनु पर्यो, कसैलाई थाहा पाउने हुँदैन, हाम्रो टाढा टाढा किसानहरूलाई राम्रो बिउ उपलब्ध गराउने, बिउ यहाँ उपलब्ध गरायो एक वर्षसम्म पाक्दैन पाक्ने त्यस्तो बिउ पनि त चाहिएन नि, टाइमसँग मिल्नु पर्यो, सुबोध कृषकहरू अब त्यस्ता धेरै ऊ पनि छैनन्, राम्रो जातको बिउ र टाइमसँग उपलब्ध गराएर प्रचार गरिदिनु पर्यो, दूर दूरका किसानहरूलाई पनि थाहा होस् कि राम्रो बिउ उपलब्ध भइरहेछ सरकारबाट भनेर।
माथि सार्की, अब हामीलाई राम्रो धानको बिउ मिल्नु पर्यो, त्यो हामीलाई पठाउने गरेर भावमा मिल्नु पर्यो, समयमा धानको बिउ उपलब्ध गराउनु पर्यो, धानको बिउ दिनलाई हामीलाई सस्तो मूल्यमा मिल्नु पर्यो, धानको बिउ समयमा मिल्नु पर्यो। ठुल्ठुलो किसानहरूले सबैले बिउ लगिसकेपछि अहिले छैन भाइ तिम्रो पूर्जा लिएर आऊ यस्तो गर त्यस्तो गरौँ भनेर त अब हामीले कहाँबाट पूर्जा लाग्ने, कहाँ दिए गरेर खाने मान्छेले पूर्जा त हामीसँग छैन।
एकमत राज जोशी, कृषिमा उपलब्ध गराइदिनु, या वडा कार्यालयमा समयमा धनवडाले वितरण गर्ने हो कि कृषिले गर्ने हो कि मुखले मात्रै भाषणमा मात्रै गरेर भएन।
गोपाल दत्त जोशी हो, अब सरकारले केही हामीलाई बिउ बिजन दिएर केही यसरी लगाउनु पर्छ भन्ने केही सुझाव सल्लाह दिए राम्रै हुन्थ्यो, तर अहिलेसम्म हाम्रो त्यहाँ पहुँच पुगेकै छैन।
किसानहरूलाई चाहिँ सरकारले त दियो भन्छ, तर किसानहरूले यस्तै सिकायत आइरहेको हुन्छ कि कसैले हामीलाई मिलेन यस्तो मिलेन। हिजो अस्ति मात्रै एउटा किसानले मलाई के भन्दै थियो भने, बिउ लिन गयो त्यहाँ, त्यसले चाहिँ एक कट्टा पुरै मात्रै दिने भनेर भन्यो, खोलेर नदिने रहेछ, अब त्यो पुरै कट्टा लिएर के गर्ने, हामीसँग 10-15 कट्टा मात्रै जमिन छ, फुटकर त्यो नदिने रहेछ। त्यसैले सरकारले चाहिँ किसान समूहलाई चाहिँ टोल विकास मार्फत हुन्छ कि या वडा कार्यालय मार्फत हुन्छ त्यो गर्नुपर्छ जस्तो लाग्छ, समयमा चाहिँ दिनु पर्यो, फेरि मूल्यमा पनि धेरै आकाश पताल छ कि।
शेषी मण्डल, सरकारले बिउ उपलब्ध गराइदिनु पर्यो, समयमा छिटोभन्दा छिटो ल्याइदिनु पर्यो, बिउ उपलब्ध गराइदिनु, किसानहरूले बनाउने टाइम पाउँछन् छिटो समयमा।
घटना विश्लेषण र विचार, शुक्लाफाटा समाचार। तपाईँ अहिले शुक्लाफाटा एफएम 90.4 मेगार्ज, बारासिंह एफएम 102.2 मेगार्ज, बझाङको सायपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
कहिले?
अहिले त नै।
अनि कहिले?
अहिले नै।
अझै सुरसार छैन।
अनि कहिले त?
अहिले त नै।
हैन, अनि कहिले त?
अहिले त नै।
अनि कहिले हो त?
कहिले हो त अनि?
अहिले त नै।
कति सोध्या होला नि?
आ बुढा, सोध्ने सोध्दै गर्छन्, हाम्रो योजना छँदैछ। लैन,
सोध्नेले सोध्दै गर्छन्, तर पहिले आफ्नो सपना पूरा गरेर मात्र नयाँ सपनाको जन्म दिउँ। उपयुक्त समयमा बच्चा जन्माउनको लागि परिवार नियोजनका साधन प्रयोग गरौँ। आफूलाई उपयुक्त हुने परिवार नियोजनका साधन बारे परामर्श लिन स्वास्थ्य संस्था जाउँ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र USAID र सुआहारा
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि।
सूचना सूचना सूचना, तपाईँको घर नजिक जनज्योति चोकमा लाइफ केयर फार्मेसी यही वैशाख 2 गतेबाट खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ फार्मेसी सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइन्छ। एकपटक सेवाको मौका अवश्य दिनुहोला। सम्पर्क स्थान लाइफ केयर फार्मेसी जनज्योति चोक भाँसी कञ्चनपुर, प्रोप्राइटर निर्मला जोशी। सम्पर्क नम्बर 9848-74-20-44।
सुने अब कान्छा गोसीको बेहाउनालाई थोकाइदिन्छन्। गोसीकले खाए ढाका सेट्री, चेला चेलिङकीले खाए दाउरा सुरुवालका कपडालाई चाहिन्छ। निको फेन्सी स्टोर कहाँ छ भन्छौ? माइला गोसीका कपडा निको टेलर छन् भने बिगाड ल्याए। अब कान्छा गोसीका ढाका सेट्री, दाउरा सुरुवालका कपडा ल्याउनलाई निको फेन्सी स्टोर कहाँ छ भन्छौ?
हे हे, यहीपालि कान्छा बिहा खिलाइ चाहिने ढाका सेटु, दाउरा सुरुवाला कपडा खिलाइ भने चिन्ता जन रे। मदन चोक महेन्द्र नगर मै रह्या शुभलक्ष्मी फेन्सी स्टोर छ भाई जानु पर्देऊ। ता त ढाका सेटु, बच्चा बठे बुढा सम्मका दाउरा सुरुवालु, नेपाली पोसाकु, नेकेटु जिनु, नोभेम्बरु, लेबिजु, जकी लगायतनका ब्रान्डका पाइन्टु, टी सर्टु, सर्टु, जुत्ता, ब्यागलै सुपथ मूल्यमै पाइनानु।
हजुर, शुभलक्ष्मी फेन्सी स्टोरमा अत्याधुनिक प्रविधिका स्टाइलिस पाइन्ट, टी सर्ट, सर्ट र जुत्ताहरू सुपथ मूल्यमा पाइन्छ।
साथै दाउरा सुरुवाल, नेपाली पोसाक, बेहुलाको ढाका सेट, रेडिमेड जस्तो मान्छे त्यस्तै फिटिङ, बच्चादेखि बुढासम्म दाउरा सुरुवालहरू पाइन्छन्।
हाम्रो यहाँ फाइबरका सपिङ ब्यागहरू समेत होलसेल मूल्यमा बिक्री गरिन्छन्।
नोट, विवाह टुरका लागि कार बुकिङ पनि गरिन्छ।
सम्पर्क स्थान शुभलक्ष्मी फेन्सी स्टोर, मदन चोक, महेन्द्र नगर, कञ्चनपुर।
सम्पर्क नम्बर 0995-21-794 र 9848-73-16-01।
सूचना सूचना सूचना, मुक्तहलिया पुनर्स्थापन जिल्ला समिति कञ्चनपुरको सूचना। कञ्चनपुर जिल्ला अन्तर्गत परिचय पत्र प्राप्त मुक्तहलियाहरूबाट हालसम्म परिचय पत्र बनाई मुक्तहलिया पुनर्स्थापन जिल्ला समितिको निर्णयबाट पहिलो किस्ता रकम बुझी दोस्रो किस्ताका लागि सम्पर्कमा नआएका, घर निर्माणको कार्य पूरा नगरी छोडेका र बसोबास नगरेका परिचय पत्र प्राप्त गरी निर्णय भएपछि पनि पाउने सुविधाका लागि सम्पर्कमा नआएका, साथै प्रमाणीकरण भई परिचय पत्र समेत नलगेका हलियाहरूले यही वैशाख मसान्तसम्म आवश्यक प्रक्रिया सहितको निवेदन दिन हुनका साथै उक्त समयभित्र पुनर्स्थापनका लागि सम्पर्क नराखे व्यक्तिको नामावली समेत लगत कट्टाका लागि सिफारिस गरिने र रकम असुली उपर गरिने भनी मुक्त हलिया पुनर्स्थापन जिल्ला समिति कञ्चनपुरको यही वैशाख 19 गतेको निर्णय तथा नेपाल सरकारको समेत आर्थिक वर्ष 2075-76 भित्रै उक्त कार्यक्रम सम्पन्न गर्ने नीति अनुरूप सम्बन्धित सबैका लागि यो सूचना प्रसारण गरिएको छ। मुक्तहलिया पुनर्स्थापन जिल्ला समिति कञ्चनपुर।
के ल्याउनु भएको र भाउजू यतिका धेरै?
के नै छ र नानी? यो घिउ हो,
यो
फलफुल हो नि, कति टाठी कति जाने कि मेरी भदै।
अनि यो राम्रोसँग राख्नुहोस् है, फुट्ला है, घरकै कुखुराको अन्डा हो है फेरि।
आमा, यतिका अन्डा कहिले पो खाइसक्नु हो र भाउजू?
कति नै छ र नानी, यति त 4-5 दिनमा खाइहालिन्छ नि, एक उन्टा दिनदिनै खाँदा।
मलाई त अन्डा खानै मन लाग्दैन कि भाउजू।
पेटमा भएको बच्चाको लागि पनि खानु परेन नानी, म झन् अन्डै नखाने मान्छे, यो नानी पेटमा भएदेखि त खान थालेको, हेर्नु त कति टाँठी छ नानी।
स्वस्थ आमा र स्वस्थ बच्चाको लागि गर्भवती भएको बेलामा नियमित अन्डा खाऊ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र USAID र सुआहारा
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि।
विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। कैलालीको धनगढ़ी उपमहानगरपालिकामा रहेको दलित जनप्रतिनिधिहरूको सञ्जालले आज नगर प्रमुख र उपप्रमुखलाई ज्ञापन पत्र बुझाएको छ। स्थानीय तहमा टोल तथा ओडा तहमा योजना तर्जुमा प्रक्रिया चलिरहेको बेला धनगढ़ी उपमहानगरपालिकामा दलित जनप्रतिनिधिहरूले सञ्जाल मार्फत ज्ञापन पत्र बुझाएका हुन्। उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2076-77 को नीति तथा कार्यक्रम र बजेटमा दलित समुदायका साझा समस्या तथा कार्यक्रम संरक्षण समेट्नु पर्ने ज्ञापन पत्रमा माग गरिएको छ। दलित समुदायको पेशागत आधुनिकीकरण, आधुनिक कटाई सिलाई तालिम, पञ्चे बाजा प्रवर्धन तालिम, सुधारिएको आरन तथा ग्रिल सञ्चालन, दलित महिलाका लागि खेलौना बनाउने तालिम, दलित किशोर किशोरीका लागि सहकर्मी र डकर्मिक तालिम लगायतका कार्यक्रम प्राथमिकतामा राखिनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ। धनगढ़ी उपमहानगरपालिकाका प्रमुख निर्प बहादुर ओडले जायज मागहरूलाई सम्बोधन गरिने बताउनु भएको छ। उहाँले सामाजिक तथा आर्थिक रूपले पछाडि परेका समुदायलाई मूल प्रवाहीकरणमा ल्याउन आफूहरू लागिरहेको बताउनुभयो। ज्ञापन पत्र बुझ्दै उपप्रमुख सुशीला मिश्र भट्टले मागहरू पूरा गर्नका लागि हदैसम्म प्रयास गरिने बताउनुभयो। नीति तथा कार्यक्रम पूर्व ज्ञापन पत्र प्राप्त भएकाले पनि योजनामा राख्न सजिलो हुने उपप्रमुख भट्टले बताउनुभयो। दलित जनप्रतिनिधि सञ्जालका संयोजक राधा विकले दलित समुदायका सवाललाई प्रभावकारी रूपमा उठान गर्नका लागि आज नै सञ्जाल गठन गरिएको बताउनुभयो। गठन भएको पहिलो दिनबाट नै आफ्ना गतिविधिहरू अगाडि बढ़ाएको पनि संयोजक विकले बताउनुभयो।
कञ्चनपुरको बेतकोट नगरपालिकामा सञ्चालित छुरा टाउन खानेपानी आयोजनाको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ। आज परामर्शदाता उपभोक्ता र नेपाल सरकार खानेपानी विभाग अन्तर्गत आयोजनाका कर्मचारीहरूले सो आयोजनाको अनुगमन गरेका छन्। कुल 2352 घरधुरी मध्ये 80% उपभोक्ताहरू खानेपानी आयोजनामा समावेश भइसकेकोले अब आयोजना दोस्रो चरणको तयारीमा रहेको आयोजनाका सचिव जयदेव जोशीले जानकारी दिनुभयो। दोस्रो चरणमा प्रवेश गरिसकेपछि धारामा लाग्ने शुल्क निर्धारण हुनुका साथै केही दिनभित्रै धाराहरूमा पानी समेत छोडिने उहाँले बताउनुभयो। आयोजनाको ऋणदाता समेत रहेको नगर विकास कोषले शुल्क निर्धारण गर्ने र कार्य समितिले पारित गरिसकेपछि सोही शुल्क उपभोक्तामा लागू हुने समेत उहाँको भनाइ छ। बाँकी रहेका घरधुरी तत्काल समावेश नभए धारा जडान शुल्कमा वृद्धि हुन सक्ने अनुगमनका क्रममा देखिएको छ। साथै केही स्थानमा आयोजनालाई प्रभावित पार्ने किसिमले धारा तोडफोड गरेको, पाइपलाइनमा समेत क्षति गरेको र धारा जडानका मिटरहरू समेत बिगारेको अनुगमनमा फेला परेकोले सोको क्षति सम्बन्धित निकाय वा उपभोक्ताले बेहोर्नु पर्ने अनुगमनकर्ताहरूले बताएका छन्। एसियाली विकास बैंक एडीबी, नेपाल सरकार, उपभोक्ताहरूको लगानी र नगर विकास समितिको ऋण सहयोगमा आयोजना सञ्चालनमा आएको हो। तेस्रो साना शहरी आयोजना अन्तर्गत शुद्धिकरण गरिएको सुरक्षित र सफा पानी उपभोक्ताहरूलाई प्रदान गर्ने आयोजनाको लक्ष्य रहेको सुडा टाउन खानेपानी आयोजनाका अध्यक्ष थानेश्वर प्रसाद भट्टले बताउनुभयो। सो आयोजनाबाट कञ्चनपुरको बेतकोट नगरपालिका वडा नम्बर 6, 7, 8 र भीमदत्त नगरपालिकाको वडा नम्बर 1 शान्ति टोलका स्थानीयहरू शुद्ध खानेपानीबाट लाभान्वित हुने भएका छन्।
किसानहरूले खाद्य संस्थानमा गहुँ बिक्री गर्न नआएको नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालय धनगढ़ीले जनाएको छ। संस्थानले कैलालीको 3 स्थानबाट गहुँ खरिद कार्य थालेको छ। धनगढ़ीको मोहनापुर, गेडा, टीकापुर र सत्तीबाट खाद्य संस्थानले गहुँ खरिद गरिरहेको भए पनि किसानले संस्थानका डिपोमा गहुँ बिक्री नगरेको अञ्चल प्रमुख प्रेम नारायण भण्डारीले बताउनुभयो। यस वर्ष 4,100 क्विन्टल लक्ष्य राखेको संस्थानले अहिलेसम्म 2,429 क्विन्टल मात्र गहुँ खरिद गरेको छ। गत वैशाख 15 गतेदेखि गहुँ खरिद प्रक्रिया शुरू गरेको संस्थानमा शुरूआतमा केही दिन किसान गहुँ बिक्री गर्न आए पनि वैशाख 24 गतेपछि किसान भने गहुँ बिक्री गर्न नआएको प्रमुख भण्डारीको भनाइ छ। किसानहरूले खाद्य संस्थानको भन्दा राम्रो मूल्य व्यापारीबाट पाएपछि गहुँ बिक्रीका लागि संस्थानमा आउन छोडेको उहाँले बताउनुभयो। संस्थानले गहुँ खरिदका लागि तोकेको 3 ठाउँमा गहुँको मूल्य फरक फरक राखेर खरिद गरिरहेको हो। धनगढ़ी मोहनापुरको लागि प्रति क्विन्टल 2,790 रूपियाँ, टीकापुर र सत्तीको लागि 2,685 रूपियाँ प्रति क्विन्टल मूल्यमा खरिद गरिरहेको नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालय धनगढ़ीका प्रमुख भण्डारीले बताउनुभयो। संस्थानले गहुँ खरिदका लागि हरेक वर्ष कोटा घटाउने गरेको छ। 2074 10,000 कोटा निर्धारण गरेको संस्थानले गत वर्ष 9,000 क्विन्टल खरिद कोटा निर्धारण गरेको थियो। चालू आर्थिक वर्षमा भने 4,100 क्विन्टल मात्र गहुँ खरिद गर्न कोटा निर्धारण गरिएको उहाँको भनाइ छ। खाद्य संस्थानले निर्धारित कोटामा गहुँ खरिद गर्न नसकेको भन्दै उहाँले खाद्य संस्थानले भाव निर्धारण नगर्दासम्म किसानले हतारिएर गहुँ बेच्ने गरेको र संस्थानले रेट राखेपछि किसानले व्यापारीसँग बेच्ने गरेको प्रमुख भण्डारीले बताउनुभयो।
कैलालीको ओलानी क्षेत्रमा मात्रै दुई वर्षको अवधिमा 10 जना एचआईभी संक्रमितको ज्यान गएको छ। गोदावरी नगरपालिका वडा नम्बर 10, 11, र 12 रहेका 10 जना एचआईभी संक्रमितहरूको ज्यान गएको हो। एआरटी सेन्टरका राजेन्द्र मल्लका अनुसार पछिल्लो दुई वर्षको अवधिमा 10 जना संक्रमितको ज्यान गएको छ। धेरै संक्रमित रोजगारीका लागि भारत गएका कारण ज्यान गएको संख्या अझै थपिन सक्ने उहाँले बताउनुभयो। पहिले केही संघ संस्थाले एचआईभी संक्रमितको पोषणका लागि सहयोग गर्ने गरेको भए पनि दुई वर्ष यता भने कुनै पनि सरकारी तथा गैर सरकारी निकायको सहयोग नरहेको संक्रमितहरूको गुनासो छ। सो क्षेत्रमा करिब 250 जनासम्म एचआईभी संक्रमित रहेका छन्। दलित समुदायको बाहुल्यता रहेको ओलानीमा एचआईभी संक्रमण बढ्नुको प्रमुख कारण अशिक्षा रहेको गोदावरी फ्लसका टीम लिडर सुरेश कुँवरले बताउनुभयो।
जिल्ला शिक्षा विकास समन्वय एकाइ बाजुराले साक्षरता अभियान प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ। बाजुराका 9 वटै स्थानीय तहसँगको सहकार्यमा अभियान प्रत्येक ओडा र टोल बस्तीमा सञ्चालन भइरहेका छन्। आगामी असारभित्र साक्षर जिल्ला घोषणा गर्ने लक्ष्यसहित अभियानका गतिविधिलाई तीव्रता दिएको शिक्षा समन्वय अधिकारी गोपाल दत्त जोशीले जानकारी दिनुभएको छ। जिल्ला समन्वय समिति प्रमुखको संयोजकतामा साक्षरता अभियान जिल्ला समन्वय समिति गठन गरिएको छ। साक्षरता समन्वय समितिले स्थानीय तह संघको सहकार्यलाई अघि बढ़ाएको छ। निरक्षरको तथ्याङ्क संकलनदेखि निरक्षर जनसंख्यालाई साक्षर बनाउने गतिविधि सञ्चालन भइरहेको जिल्ला समन्वय समिति प्रमुख एवं साक्षरता अभियान समन्वय समितिका संयोजक नरेन्द्र कुमार रोकायाले जानकारी दिनुभयो। अभियानलाई तीव्र पार्न समितिले स्थानीय तहसँगको छलफल तथा भेटघाटलाई तीव्र बनाएको छ। बुढी गंगा नगरपालिका र त्रिवेणी नगरपालिकाका जनप्रतिनिधि र शिक्षासँग सरकार राख्ने निकायसँग छलफल गरेको छ। साक्षरता अभियानका चुनौती र अभियान सफल पार्न भइरहेका प्रयासबारे छलफल गरिएको हो।
यसैबीच बाजुराको खप्तर छैदह गाउँपालिका वडा नम्बर 4 जिल्लाको पहिलो साक्षर वडाका रूपमा घोषणा गरिएको छ। जेठ 20 गतेभित्र गाउँपालिकालाई नै घोषणा गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिरहेको खप्तर छेडदह गाउँपालिकाले वडा नम्बर 4 साक्षर वडाका रूपमा घोषणा गरेको हो। साक्षर वडा हुनका लागि आवश्यक 12 सूचक मध्ये अधिकांश सूचक वडाले पूरा गरेपछि घोषणा गरिएको वडाध्यक्ष हर्कबहादुर राउतले जानकारी दिनुभयो।
बाजरामा बाजरा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको प्रथम बाजरा महोत्सवको तयारी पूरा भएको छ। कृषि जड़ीबुटी उद्योग पर्यटन र व्यापार समृद्ध बाजुराका लागि विकासको आधार भन्ने मूल उद्देश्यका साथ जेठ 3 गतेदेखि 9 गतेसम्म जिल्ला सदरमुकाम मार्तडीमा सञ्चालन हुन लागेको प्रथम बाजरा महोत्सवको तयारी पूरा भएको बाजुरा उद्योग वाणिज्य संघले जनाएको छ। बाजुरा उद्योग वाणिज्य संघले प्रथम पटक सञ्चालन गर्न लागेको महोत्सवलाई सभ्य र भव्य बनाउन बाजुरा जिल्लाका 9 वटै स्थानीय तह सह आयोजक रहेका छन् भने राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय बाजुरा महोत्सवको मुख्य प्रायोजक रहेको छ।
संसदमा दर्ता भएको मीडिया काउन्सिल सम्बन्धी विधेयक पुनः मस्यौदा गर्नुपर्ने माग गर्दै आन्दोलित नेपाल पत्रकार महासंघले भोलि संसद भवन बाहिर र जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने भएको छ। सरकारले ल्याएको विधेयकका प्रावधानले मीडिया काउन्सिल सरकार नियन्त्रित अंगका रूपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघले निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो। पहिलो चरणको आन्दोलनका क्रममा भोलि दिउँसो 12 बजे काठमाडौँमा संसद भवन बाहिर र जिल्लामा सदरमुकाम संचार साधनसहित प्रदर्शन गर्ने कार्यक्रम रहेको महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ। पहिलो चरणको आन्दोलन शुरू भएको 1 सातासम्म पनि सम्बन्धित पक्षले मागको सुनवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले 10% बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको बताउनु भएको छ। यसअघिको बजेटमा स्वास्थ्यतर्फ कुल बजेटको जम्मा 4.4% छुट्याइएको जानकारी दिँदै स्वास्थ्य मन्त्री यादवले त्यो बजेटलाई आगामी वर्ष 10% पुर्याउन प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगमा आफूले पहल गरेको जानकारी दिनुभयो। आज काठमाडौँमा भएको एउटा कार्यक्रममा मन्त्री यादवले थाइल्याण्डमा कुल बजेटको 21% बजेट स्वास्थ्यमा विनियोजन हुने गरेको उदाहरण दिँदै स्वास्थ्य र शिक्षा क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो।
नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आह्वान गर्नुभएको छ। मन्त्री खतिवडाले मुलुकको समृद्धिका लागि सरकारले वैदेशिक लगानी र प्रविधि भित्र्याउन जोड़ दिएको स्पष्ट पार्नुभयो। काठमाडौँमा भएको नेपाल भारत लगानी प्रदर्शनी तथा सम्मेलनको दोस्रो दिन आज खतिवडाले नेपालको आर्थिक विकासमा भारतीय युवा उद्यमीहरूको अनुभव उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मनजीव सिंह पुरीले दुई मुलुकबीचको व्यापार विस्तारका लागि सम्मेलन उपयोगी हुने उल्लेख गर्नुभयो।
अब खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फाले पुनः कार्य समितिको बैठक बोलाएको छ। फिफा कांग्रेस लगायतका विषयमा छलफल गर्न भन्दै एन्फाले जेठ 17 गते कार्य समितिको बैठक बोलाएको हो। वरिष्ठ उपाध्यक्ष सहित एजेण्डामा छलफल गर्न गएको मंगलबार कार्य समिति बैठक बसालेको एन्फाले एक दिन नबित्दै पुनः नयाँ एजेण्डा सहित कार्य समितिको बैठक आह्वान गरेको छ। यसपटक एन्फाले 17 दिन समय राख्दै कार्य समिति बैठक आह्वान गरेको हो।
अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत।
कञ्चनपुरको बन्द विमानस्थल सुचारूका लागि पहल गरिँदै।
मर्मत कार्य भइरहेको कैलालीको धनगढी विमानस्थलको अनुगमन।
जिल्ला शिक्षा विकास समन्वय एकाई बाजुराद्वारा साक्षरता अभियान प्राथमिकताका साथ सञ्चालन।
मीडिया काउन्सिल विधेयक विरुद्ध पत्रकार महासंघले भोलि प्रदर्शन गर्ने।
10% बजेट स्वास्थ्यमा विनियोजन गर्न पहल गर्ने मन्त्री यादवको भनाइ।
र पुनः एन्फा कार्य समिति बैठक आह्वान। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205774 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौ। प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।